सङ्घाई सहयोग संगठन एससिओ शिखर सम्मेलनमा भाग लिन इस्लामाबाद जानुहुनेछ। अनि महिला टी ट्वेन्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई 58 रनले पराजित गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज एक दिवसीय भ्रमणका लागि महाराष्ट्र जानुहुनेछ। यस अवधिमा प्रधानमन्त्रीले वासिम जिल्लामा लगभग 23,300 करोड रुपियाँको कृषि तथा पशुपालन क्षेत्रसँग सम्बन्धित विभिन्न परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। उहाँले बन्जारा समुदायको महान सम्पदालाई समर्पित बन्जारा सम्पदा सङ्ग्रहालयको पनि उद्घाटन गर्नुहुनेछ। यसपछि श्री मोदीले ठाणे जिल्लामा 32,800 करोडभन्दा बढीको विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले जिल्लामा प्रधानमन्त्री किसान सम्मान निधि योजनाको 18 किस्ता जारी गर्नुहुनेछ। यसमा देशभरका 9,40,00,000 भन्दा बढी किसानलाई प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत 20,000 करोडभन्दा बढीको आर्थिक सहायता उपलब्ध गराइनेछ। यस अवसरमा श्री मोदीले नमो सेतकरी महासम्मान निधि योजनाको 5 किस्ता अन्तर्गत महाराष्ट्रका किसानहरूलाई लगभग 2,000 करोड रुपियाँको अतिरिक्त सहायता पनि जारी गर्नुहुनेछ। श्री मोदीले कृषि पूर्वाधार कोष अन्तर्गत 1,920 करोडभन्दा बढीको 7,500 परियोजनाहरू राष्ट्रलाई समर्पण गर्नुहुनेछ। यसमा प्राथमिक प्रशोधन एकाइहरू, गोदामहरू, क्रमबद्ध उत्पादन र ग्रेडिङ शीत भण्डार परियोजनाहरू र फसलपछि व्यवस्थापन परियोजनाहरू समावेश छन्। प्रधानमन्त्रीले जनावरहरूका लागि एकीकृत जिनोमिक चिपको पनि उद्घाटन गर्नुहुनेछ। उहाँले मुख्यमन्त्री सौर कृषि वाहिनी योजनाको दोस्रो चरण अन्तर्गत महाराष्ट्रमा कुल 19 मेगावाट क्षमताका 5 सौर्य ऊर्जा पार्क राष्ट्रलाई समर्पण गर्नुहुनेछ। श्री मोदीले मुख्यमन्त्री माझी लड्की बहिन योजनाका लाभार्थीहरूलाई पनि सम्मान गर्नुहुनेछ। उहाँले थानेमा प्रमुख मेट्रो र सडक परियोजनाको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। लगभग 14,120 करोडको लागतमा मुम्बई मेट्रो लाइन 3 अन्तर्गत प्रधानमन्त्री बिकेसिआरए जेबिएलआर खण्डको उद्घाटन पनि गर्नुहुनेछ। मुम्बई मेट्रो लाइन 3 एक प्रमुख सार्वजनिक यातायात परियोजना हो जसले मुम्बई र यसको उपनगरहरू बीचको गतिशीलतामा सुधार गर्नेछ। पूर्ण रूपमा सञ्चालनमा आएपछि दैनिक लगभग 12,00,000 यात्रीहरूले यात्रा गर्ने सक्नेछन्। श्री मोदीले लगभग 12,200 करोड रुपियाँको लागतमा निर्माण गरिने ठाने इन्टिग्रल रिङ मेट्रो रेल परियोजनाको शिलान्यास पनि गर्नुहुनेछ। यो सम्पूर्ण आयोजनाको लम्बाइ 29 किलोमिटर रहेको छ। हरियाणामा 90 सदस्यीय विधानसभाका लागि आज एउटै चरणमा मतदान हुँदैछ। मतदान बिहान 7 बजेदेखि सुरु भएको छ भने बेलुकी 6 बजेसम्म हुनेछ। 2,03,00,000 भन्दा बढी मतदाताले 1,031 उम्मेद्वारको भाग्यको फैसला गर्नेछन्। शान्तिपूर्ण मतदानका लागि प्रदेशमा कुल 20,632 मतदान केन्द्र स्थापना गरिएको छ। हरियाणाका मुख्य निर्वाचन अधिकारी पङ्कज अग्रवालले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न मतदान केन्द्रहरूमा वेब कास्टिङ लगायत विस्तृत सुरक्षा व्यवस्था गरिएको बताउनु भएको छ। कुनै मतदाताको नाम मतदाता सूचीमा छ तर उनीहरूसँग मतदाता परिचय पत्र नभएको खण्डमा निर्वाचन आयोगको निर्देशन अनुसार आधार कार्ड, मनरेगा रोज कार्ड, ड्राइभिङ लाइसेन्स, प्यान कार्ड, भारतीय पासपोर्ट जस्ता 12 वैकल्पिक परिचय पत्रमध्ये कुनै एक देखाएर आफ्नो भोट हाल्न सक्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले चाँडै नै देशमा 5 सेमिकन्डक्टर प्लान्ट स्थापना गरिने र मेड इन इन्डिया चिज विश्वभर उपलब्ध हुने बताउनु भएको छ। उहाँले हिजो नयाँ दिल्लीमा आयोजित कोटलिया आर्थिक सम्मेलनमा सो कुरा बताउनु भएको हो।
इंडिया सेमीकंडक्टर मिशन के कारण 1.5 ट्रिलियन रुपए इन्वेस्टमेंट हो रहा है। बहुत जल्द ही भारत के 5 सेमीकंडक्टर प्लांट्स दुनिया के कोने कोने में मेड इन इंडिया चिप पहुंचाने लगेंगे। भारत अफोर्डेबल इंटेलेक्चुअल पावर का सबसे बड़ा सोर्स है।
विदेश मंत्री एस जयशंकर आगामी 15 अनि 16 अक्टोबरको दिन सङ्घाई सहयोग संगठन एससिओ शिखर सम्मेलन भाग लिन इस्लामाबाद जानुहुनेछ। विदेश मन्त्रालयका प्रवक्ता रणदीप जेसवालले हिजो नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै यो जानकारी दिनुभएको हो। श्री जेसवालले जाकिर नाइकको पाकिस्तान भ्रमणबाट भारत अचम्ममा नपरेको बताउनुभयो। उहाँले भारतीय न्याय प्रणालीबाट भागेका जाकिर नाइकलाई पाकिस्तानमा गरेको उच्चस्तरीय स्वागतको निन्दा गर्दै यसलाई निराशजनक बताउनु भएको छ।
The External Affairs Minister will lead our delegation to Pakistan to participate in the SCO summit which will be held in Islamabad on 15th and 16th, I understand, of October.
Samachar Akashvanibata Sunnudesha. रक्षा मन्त्री राजनाथ सिंहले भारतलाई विश्वव्यापी उत्पादन केन्द्र बनाउन अनि रक्षा उद्योगलाई निर्यातमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा एक कार्यक्रममा रक्षा मन्त्रीले भन्नुभयो, घरेलु रक्षा उत्पादनले 2023-24 1,27,000 करोड रुपियाँको रेकर्ड आँकडा पार गरेको छ।
भारत अब डिफेंस एक्सपोर्ट की तरफ भी बहुत तेजी से अपने कदम बढ़ा रहा है। 2023-24 में भारत का डिफेंस एक्सपोर्ट 21,000 करोड़ को पार कर गया है। इसमें ज्यादातर एक्सपोर्ट प्राइवेट इंडस्ट्री से ही हुए। यह निश्चित रूप से हमारी अच्छी प्रगति है, लेकिन इसके बावजूद हमें अभी और भी बहुत कुछ करना है। जहां पर हम अपने डिफेंस प्रोडक्शन को इस अप्रोच के साथ देखें, कैसे हम इम्पोर्ट को और कम कर सकते हैं तथा एक्सपोर्ट को और बढ़ा सकते हैं, ताकि इन दोनों के बीच का जो डिफरेंस अभी बहुत ज्यादा है वो कम से कम किया जा सके।
पाँच भारतीय भाषाहरूलाई शास्त्रीय भाषाको दर्जा दिने केन्द्रीय मन्त्री परिषदको निर्णयलाई देशभरिका शिक्षाविद अनि अनुसन्धानकर्ताहरूले प्रशंसा गरेका छन्। हिजो बसेको मन्त्री परिषद बैठकले आसामी, बङ्गाली, मराठी, पाली र प्राकृतलाई शास्त्रीय भाषाको सूचीमा समावेश गर्ने निर्णय गरेको थियो। यो दर्जा पाएपछि यी भाषाहरूले आफ्नो अध्ययन र संरक्षणलाई प्रवर्धन गर्न सरकारबाट धेरै सुविधा पाउनेछन्। कलकत्ता विश्वविद्यालयको बौद्ध अध्ययन विभागका प्राध्यापक डाक्टर उज्जवल कुमारले आकाशवाणीसँग कुराकानी गर्नुहुँदै यी भाषाहरूको सांस्कृतिक सम्पदा रहेको र यस निर्णयले भाषाहरूको प्रचार प्रसारमा मद्दत पुग्ने बताउनुभयो। यसले साहित्यका विद्यार्थीलाई थप रोजगारीको अवसर सिर्जना गर्ने उहाँले बताउनुभयो। इन्दिरा गान्धी नेसनल सेन्टर फर द आर्ट्सका सचिव डाक्टर सचिदानन्द जोशीले यी भाषाहरूको समावेशको ऐतिहासिक महत्त्व रहेको बताउनुभयो। देशका प्राचीन साहित्य यी भाषा हरूमा उपलब्ध रहेको र शास्त्रीय भाषाको सूचीमा समावेश भएमा अध्ययन र अनुसन्धानबाट टेवा पुग्ने उहाँले बताउनुभयो। चीन, जापान र स्विजरल्यान्डसँगै भारत 700 अरब अमेरिकी डलरको विदेशी भण्डार पार गर्ने विश्वको चौथो अर्थव्यवस्था बनेको छ। सेप्टेम्बर 27 समाप्त भएको सप्ताहमा भारतको विदेशी मुद्रा भण्डार 12.588 बिलियन डलरले बढेर 704.885 बिलियन डलरको नयाँ सर्वकालीन उच्चमा पुगेको छ। सेप्टेम्बर 20 समाप्त भएको पछिल्लो हप्तामा विदेशी मुद्रा सञ्चिति 2.8 अरबले बढेर 692.3 डलर पुगेको छ। विदेशी मुद्रा सञ्चितमा भएको तीव्र वृद्धिले विश्वव्यापी आर्थिक अनिश्चिततासँग लड्ने भारतको क्षमतालाई बलियो बनाएको छ र अस्थिर अन्तर्राष्ट्रिय बजारको सामना गर्दा आफ्नो मुद्रालाई अझ बढी स्थिरता प्रदान गरेको छ। आरबिआईले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार भारतको सुनको भण्डार 2.184 बिलियन डलरले बढेर 65.796 बिलियन डलर पुगेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषमा विशेष ग्राइङ अधिकार 8 मिलियनले बढेर 18.54 बिलियन डलर पुगेको छ। भारतले लगभग 30 वर्ष पहिले प्रस्ताव गरेको आतंकवाद विरुद्धको अन्तर्राष्ट्रिय सन्धि नअपनाउने आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याएको छ। हिजो संयुक्त राष्ट्र सङ्घको महासभा कानुनी समितिलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र मिसनमा भारतका कानुनी अधिकारी आर मैथिलीले आतंकवादी समूहहरूको बढ्दो शक्तिप्रति गहिरो चासो व्यक्त गर्नुभयो, जसले अहिले आफ्नो क्षमता अभिवृद्धि गर्न ड्रोन जस्ता अत्याधुनिक प्रविधिहरू प्रयोग गरिरहेका छन्। उहाँले अन्तर्राष्ट्रिय आतंकवाद सम्बन्धी वृहत महासन्धिलाई अन्तिम रूप दिन विश्व समुदायले वर्तमान गतिरोधलाई पार गर्नुपर्नेमा जोड दिनुभयो। पश्चिम बङ्गाल जुनियर डाक्टर्स फ्रन्टका आन्दोलनरत जुनियर डाक्टरहरूले आफ्नो हडताल फिर्ता लिएका छन्, तर उनीहरूले राज्य सरकारलाई 24 घण्टाको अल्टिमेटम दिँदै आफूहरूको माग पुरा नभएको हडतालमा जाने बताएका छन्। जुनियर डाक्टरहरूले निकालेको र्यालीको क्रममा पुलिसले एकजना डाक्टरलाई कुटपिट गरेको बताएको छ। महिला T20 विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई 58 रनले पराजित गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 160 रन बनाएको थियो। जवाफमा भारतले 102 रन मात्र बनाउन सक्यो। अन्तमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आज एक दिवसीय भ्रमणका लागि महाराष्ट्र जानुहुनेछ। यस क्रममा उहाँले विभिन्न परियोजनाहरूको उद्घाटन साथै शिलान्यास गर्नुहुनेछ। हरियाणामा 90 सदस्यीय विधानसभाका लागि आज बिहान 7 बजेदेखि एउटै चरणमा मतदान हुँदैछ। रक्षा मन्त्री राजनाथ सिंहले भारतलाई विश्वव्यापी उत्पादन केन्द्र बनाउन अनि रक्षा उद्योगलाई निर्यातमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विदेश मन्त्री एस जयशङ्कर आगामी 15 अनि 16 अक्टोबरको दिन सङ्घाई सहयोग सङ्गठन SCO शिखर सम्मेलनमा भाग लिन इस्लामाबाद जानुहुनेछ। अनि महिला T20 विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई 58 रनले पराजित गरेको छ। आकाशवाणीबाट समाचार पुरा भयो।